This audio is brought to you by MuslimCentral.com.
من يعمل صالحا من ذكر وانثى وهو مؤمن فلا نحيينهم حياه طيبه ولا نجزينهم اجرهم باحسن ما كانوا يعملون. سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى اله سيدنا محمد وبارك وسلم. الله كما إثبات والشكر ذاك التهم كي استقلتي ميري استقلتي آخري نشفت جسنا ما أتني بيتي وسي بي بينو سي دو شار قلوني باتي كيف بارا هون يغاقي الله كان بغض براتي میرے اپنے ملک اور ماحول میں جو لوگ مجھے جانتے ہیں وہ یہ بات اچھی طرح جانتے ہیں کہ میں اپنی ٹوٹی پھوٹی جو صلاحیت ہے اس کا زیادہ تر حصہ آج کل خواتین پر صرف کر رہا ہوں، اپنی بہنوں سے بیٹیوں سے، خاص طور پر ینگ گرل سے کچھ ضروری باتیں کہنے کی کوشش کر رہا ہوں. انسانی جو سماج ہے، معاشرہ ہے، اس کو صحیح رخ پر چلنے میں جو بہت بڑا فیکٹر ہے وہ یہ ہے کہ مردوں کے ساتھ ساتھ عورتیں ہیں، ان کا پورا پوٹینشیل سامنے آنا چاہیے. ایک سوسائٹی بنتی ہے خاندانوں سے، اور خاندانوں کی تربیت کرنا ایک فیملی، اچھی فیملی کو انسانیت کی خدمت میں تحفے کے طور پر پیش کرنا، یہ زیادہ تر مردوں سے زیادہ عورت کا کام ہے. اسلام نے بہت بڑا جو انقلاب برپا کیا تھا اس کا ایک انتہائی اہم پہلو یہ تھا کہ ہر عورت کا پورا پوٹینشیل سامنے آ گیا تھا، اس کی صلاحیت، اس کے جذبات. ورنہ عام طور پر اس بارے میں بہت ہی ڈس بیلنس ہے. کہیں تو عورتوں کے اوپر وہ ذمہ داریاں ڈال دی جاتی ہیں جو بیسیکلی ان کی ذمہ داری نہیں تھی، اور کہیں ایسا ہوتا ہے کہ عورت کو کچھ کرنے ہی دیا جاتا، اس کو کوئی رول پلے نہیں کرنے دیا جاتا ان دا ڈیولپمنٹ آف سوسائٹی. اسلام نے بالکل بیچ کا راستہ اختیار کیا. میں اسی کے بارے میں چند جملے انشاءاللہ کہنے کی کوشش کروں.
حضرت مولانا starts off to say that beginning by praising Almighty Allah, sending salutations upon Nabi Akram صلی اللہ علیہ وسلم, he says those who know him and know his activity know that a substantial portion of his time in India is spent where he speaks to the ladies and in particular the younger generation of the girls. And he realizes, and one of the reasons why he does this is that in human society, for us to achieve our maximum potential, we need both the contribution of both male and female. Male and female make up the society. And in this, we also find that in the makeup of the society, to make a prosperous and a good society, you need both the genders to be able to play their role, to be able to fulfill their potential, and to be able to put their shoulder to the wind. He said the great revolution that Islam has brought in the whole world, especially from the time of our beloved Nabi Kareem Sallallahu, and of course, it has this potential of creating a revolution. Then that revolution came about because both the male and female, male and female, fulfilled their potential and their capacity. In today's situation, unfortunately, there is no balance. So on one side of the extreme, we find that the society and the expectation of society has placed such responsibilities upon the woman that is not her responsibility. On the other hand, the other extreme is that they don't even allow her to play any role. So on one extreme is they have placed responsibilities upon her which is not part of the responsibility. And on the other extreme, they gave her no role whatsoever. Islam is a balance between these two extremes.
انسانی تاریخ پر نظر ڈالیں آپ ذرا سا غور کریں دیکھیں حضرت موسیٰ علیہ السلام کے ذریعے سے بہت بڑا ریولوشن آیا بہت بڑا ریولوشن ایک پورا ورلڈ آرڈر بدل گیا ان کے ذریعے سے اس وقت میں اس کی ڈیٹیل میں نہیں جا سکتا لیکن کیا موسیٰ علیہ السلام کا اسٹوری ان کی لائف ہسٹری موسیٰ علیہ السلام کی ماں کی اسٹوری کے بغیر کمپلیٹ ہو سکتی کتنی گریٹ عظیم عورت تھی جو بہت خطروں کے بیچ میں رہتی ایک بہت زبردست چیلنجنگ حالات تھے کیونکہ وہ جس خاندان سے تعلق رکھتی تھی اس اپارتھائیڈ کے لیے ریسزم کے لیے اس کی وجہ سے وہاں پر ایک عجیب قانون تھا اس ملک میں کہ کوئی میل چائلڈ کو اجازت نہیں تھی کہ وہ زندہ رہے جیسے ہی اتھارٹیز کو خبر ملتی تھی کہ فلاں گھر میں ایک میل چائلڈ ایک بیبی آیا ہے وہ اس کو فوراً لے لیتے تھے اور اس کو کل کر دیتے اب موسیٰ علیہ السلام کی ماں نے جب یہ ڈلیور کیا یہ لڑکا موسیٰ ڈر گئی اب کیا ہوگا کب تک یہ بچہ زندہ رہے گا لیکن اللہ نے ایک فیصلہ کیا ہوا تھا اللہ نے گائیڈ کیا اس عورت کو اس عظیم ماں کو بالکل مت گھبراؤ اس کو تم فیڈ کرتی رہو جب وقت آئے خطرے کا تو لکڑی کے باکس میں رکھ کر اس کو تم ریور میں ڈال دینا ہم تم سے وعدہ کرتے ہیں دو وعدے کرتے ہیں انا رادوہ الیک وجاعلوہ من المرسلین اس بیٹے کو ہم تم تک واپس پہنچائیں گے اور یہ آگے چل کر نبی بنے گا سلام ہو اس عورت پر جس نے اللہ کی طاقت کو وعدے پر یقین کیا اور ایسے ہی ہوا بچے کو لکڑی کے باکس میں جب وقت آیا خطرے کا تو باکس میں رکھ کر ریور میں ڈال دیا اور آگے اس کے بعد کیا ہوا آپ سب کو خدا کرے کہ یاد ہو دونوں وعدے پورے ہوئے یہ بچہ ماں کے پاس واپس آیا بڑی عزت اور شان کے ساتھ آیا ماں کی نگرانی میں اس کی پرورش ہوئی اور پھر آگے چل کر یہی نبی بنے سیدنا موسیٰ علیہ السلام جن کے ذریعے سے بہت میجر چینجز آ گئے پوری دنیا کی ہسٹری ایک عورت کی ہمت ایک عورت کی وزڈم ایک عورت کی کریج ایک عورت کا ایمان ایک عورت کا یقین یہ اتنی بڑی تبدیلی آ گئی پوری دنیا میں ایک عورت کی یقین اور توکل و تقوی کی وجہ سے ایمان کی وجہ سے عیسیٰ علیہ السلام ان کی ہستی پر غور کیجیے تو آپ کو فوراً نظر آئیں گی ان کی ماں حضرت مریم وہ پاک دامن لڑکی وہ نہایت شریف با حیا اور با حجاب اور ہمت والی وزڈم والی کریج والی یقین والی اور اس ذریعے کے یقین والی कि अल्लाह ताला की तरफ से स्पेशल ट्रीटमेंट हुआ मरियम के साथ, कि उनको वो चीज़ें भी खाने को मिली जो उनके गार्जियन ने उनके पास नहीं भेजी, किसी इंसान ने उनके पास नहीं भेजी, अल्लाह जी ने भेजी। अन्ना लतिहादा का रसूल अल्हम्दुलिल्लाह। मैं इशारे करना चाहता हूँ हिस्ट्री में औरतों का क्या कैरेक्टर रहा है, क्या रोल रहा, क्या किरदार रहा। दूर क्यों जाइए आप, गौर तो कीजिए, ये कोई बाई चांस नहीं था, ये वेल प्लान्ड वाकया है अल्लाह की तरफ से कि सबसे पहले सैयदना मोहम्मद रसूलुल्लाह को पहचानने और उन पर ईमान लाने और नबी की हैसियत से उनके मुबारक चेहरे को देखने का जो शरफ मिला एक औरत को मिला, मर्द को नहीं मिला। हजरत खदीजा, अब कैसी खातून थी, वो कितनी इंटेलिजेंट, पूरी सोसाइटी की एक इंतहाई शानदार औरत, एक बिजनेस वुमन थी, बेहतरीन फैसले करती थी। हजरत खदीजा ने सबसे पहले अल्लाह के रसूल के नबी होने की तस्दीक की और आगे बढ़िए, मक्के की जमीन पर जो पहला खून बहा, पहली सेक्रीफाइस ईमान और इस्लाम के रास्ते में, वो भी एक औरत हजरत सुमैया। पूरी हिस्ट्री में आपका किरदार मेरी बेटी और बहनों मामले से ट्रिमेंडस किरदार रहा है, इसको जरा याद करके रहने की जरूरत है।
Hazrat Maulana gives some beautiful examples of history, saying that Musa alayhi salatu wasalam, we are all aware, created an entire revolution and changed the course of human history towards goodness, and a great role in that was played by his mother. And we are all aware with regard to the background that Hazrat Musa alayhi salatu wasalam was born in a time when the authorities of that time, they created a situation that any male child was going to be killed. In that climate of fear, Hazrat Musa alayhi salatu wasalam was born, and obviously the mother was worried that they will come and take the child and they're going to kill him. Allah subhanahu wa ta'ala gave Musa alayhi salatu wasalam's mother two promises, that inna raduhu ilayk wa ja'iluhu min al-muslim, I will return him back to you and I will make him a prophet. Salam be upon that woman, the mother of Musa alayhi salatu wasalam. We are aware of the incident of Musa, so I'm not going to go into the details that how Allah subhanahu wa ta'ala brought Musa alayhi salatu wasalam back to the mother, and how, what a great role she played in terms of her iman, in terms of her conviction, in terms of her courage, in terms of her wisdom, how she put Musa alayhi salatu wasalam in the Arab Isle, and how Musa alayhi salatu wasalam was brought back to her. We salute the role of the mother of Hazrat Musa alayhi salatu wasalam because of her courage, her iman and her wisdom. Similarly, the mother of Isa alayhi salatu wasalam, a great woman, a woman of modesty, a modern woman of great modesty and haya and iman and wisdom, how Allah subhanahu wa ta'ala manifested through her one of the great signs of Almighty Allah subhanahu wa ta'ala. Because of her role, Allah subhanahu wa ta'ala afforded her special treatment. Allah subhanahu wa ta'ala granted her fruit out of season, not in an era of refrigeration or freezers, but in an era where these things were not there. Allah subhanahu wa ta'ala granted her, قَالَتْ يَا مَرْيَمُ أَنَّا لَكِ هَذَا. And Zakariya alayhi salatu wasalam asked Maryam, where did you get this out of season fruit? And she said, هُوَ مِنْ عِنْدِ اللَّهِ, it comes from Almighty Allah subhanahu wa ta'ala. The role of Isa alayhi salatu wasalam and his miracle was in no small measure because of his mother. And it is no coincidence that even in our history, the first person to see Muhammadur Rasulullah, remember what I'm saying, not seeing Muhammad sallallahu alayhi wa sallam in his birth, but to see Muhammad sallallahu alayhi wa sallam, our prophet, as a prophet, was a woman. It was her role that she encouraged our beloved Nabi Kareem sallallahu alayhi wa sallam when he came and was worried with regard to the responsibility that was placed upon him. It was a woman who gave him courage, who supported him and shielded him and took him to the next level and helped him out and gave him support. This is also a woman. And in a similar manner, as we go further into history, the first person, and I'm using the word person, to sacrifice their blood and to sacrifice their life for the sake of truth,
Allah,
in this whole arena of truth and falsehood, Allah, was a woman, Hazrat Sumayya radiallahu ta'ala. So, O mothers and O women, we salute and look at this whole incident of history, that your role, your marvelous role, has always been acknowledged and has always been, you know, shining in the books of history.
अगर हम आपने इस जमाने की भी हिस्ट्री को देखें, कोई अच्छा काम, कोई अच्छी मूवमेंट, एजुकेशन का फैलना, रिफॉर्मिंग, रिफॉर्म मूवमेंट जो हमारे उम्मत में चली पूरी दुनिया में या कहीं भी, उन सब के समय मर्दों के साथ साथ बहुत बड़ा रोल है औरतों का। आप नाम सुनती होंगी दारुल देवबंद का, आप नाम सुनती हैं तबलीग की मेहनत का, उससे फ़ायदा भी उठाया होगा आपने, अपने ईमान को मजबूत किया होगा, अपने अंदर सिफात लाने की कोशिश की होगी आपने और कर रही होंगी। दुनिया बहुत जानती है हज़रत मौलाना इलियास रहमतुल्लाह अलैह, बहुत नाम सुना है उनका, लेकिन मैं हैरत से देखता हूँ कि औरतों की बॉडी जिस तरह पर्दे में रहती है, जिस तरह वो हिजाब में रहती हैं, वैसे ही औरतों की जो कुर्बानियाँ हैं, जो सेक्रीफाइसेस, वो भी अक्सर पढ़ते में रहते हैं, बहुत कम लोग जान पाते हैं। मैं सुनाना चाहता हूँ, हज़रत मौलाना इलियास रहमतुल्लाह अलैह ने जब अपनी ज़िंदगी को लगा दिया अल्लाह के बंदों और बंदियों की खिदमत में, तो एक ऐसा वक्त उनके घर पर आया कि अक्सर खाने पीने में कुछ होता नहीं था, भूखा रहना पड़ता था, रोजे रखने पड़ते थे, फाके करने पड़ते थे। हज़रत मौलाना इलियास की जो वाइफ थी वो बहुत मालदार घराने की थी, तो जब ऐसे हालात आए तो हज़रत मौलाना इलियास ने अपनी वाइफ से कहा कि देखो, मैं नहीं चाहता कि तुमको भी मेरी वजह से इतनी तकलीफें पहुँचें, मैं बड़े इज्जत एहतराम के साथ तुमको रुख्सत कर देता हूँ, तलाक दे दूँगा, और जो थोड़ा बहुत गिफ्ट तुमको दे सका मैं दे दूँगा, मैं तुम्हारी मेरी वजह से तुम इतनी तकलीफ उठाओ ऐसा मुझे नहीं अच्छा लगता। हज़रत मौलाना इलियास की वाइफ खामोशी से सुनती रही, उसके बाद उठी, एक किनारे गई, मैंने वो जगह देखी है, छोटी सी कोठरी है, उसमें जा गई और कुछ छुपा कर रखा हुआ था उन्होंने, कुछ थोड़े से ज्वेलरी थी, कुछ थोड़े से रुपीस थे, वो लाई और ला कर हज़रत मौलाना इलियास के कदमों पर रख दिया और कहा, मेरा जनाजा ये घर से निकलेगा, आप हमको अपने कदमों से दूर मत कीजिए, मैं हर तकलीफ बर्दाश्त कर लूँगी। अब ये जो पता चलेगा आखिर ये दुनिया में जो करोड़ों लोगों की ज़िंदगी बदली तबलीग की मेहनत से, ईमान फैला, अखलाक दुरुस्त हुए, दीन आया ज़िंदगी में, उसमें जितना हिस्सा हज़रत मौलाना इलियास का था उतना ही और शायद उससे ज़्यादा उनकी वाइफ का होता। दुनिया को पता ही नहीं चलता हमारे घरों में जो ख़वातीन कुर्बानी देती हैं, बहुत इसकी तफसीलात हैं। दारुल देवबंद के बारे में दुनिया में लोग बहुत जानते हैं, हज़रत कासिम नानुतवी रहमतुल्लाह अलैह को, उनको माना जाता है कि सबसे बड़े रिफॉर्मर से पिछली सेंचुरी के, ज़बरदस्त कुर्बानी थी, बहुत ज़बरदस्त, मगर बहुत कम लोग जानते हैं उनकी वाइफ के कंट्रीब्यूशन। बहुत मालदार इंतहाई रिच फैमिली की लड़की थी और हमारा कासिम नानुतवी बिल्कुल नहीं चाहते थे कि उनके साथ उनकी शादी हो। वो बार बार भी समझाते रहे अपने पेरेंट्स को, सबसे रिक्वेस्ट करते रहे कि देखिए मेरी ज़िंदगी में तो शायद बहुत सी तकलीफ़ें भी आ जाएँ, खाने को किसी दिन मिलेगा किसी दिन नहीं मिलेगा, तो इतने रिच फैमिली की लड़की के साथ मेरी शादी मत कीजिए, वो परेशान हो जाएगी, उसको तकलीफ होगी। लेकिन उल्टी बात थी, उस लड़की के वालिद का इशरार था कि मैं अपनी बेटी मोहम्मद कासिम के सिवा किसी को नहीं। हो गई शादी, ब्राइड आ गई, अल्लाह अकबर, हज़रत कासिम नानुतवी آئے ملاقات ہوئی سلام دعا ہوئی کچھ محبت پیار کی باتیں ہوئیں ایک دم سے خاموش ہو گئے ہیں انسانوں چپ ہو گئے اب ان کی جو وائف کی دلہن بنی ہوئی وہ بہت گھبرا گئی کہ آپ چپ کیوں ہو گئے تو کئی بار پوچھنے کے بعد انہوں نے کہا کہ دیکھو تم شاید جانتی ہو میرا تو سارا دل لگا رہتا ہے خلافت تحریک ترکوں کی جہاد میں اور وہاں زخمی لوگ تڑپ رہے ہیں ان کے علاج کے لیے پیسے نہیں ہیں اور تمہارے جسم پر جو زیورات ہیں سر سے پیر تک وہ جیوری میں بالکل ڈوبی ہوئی تھی اور اس وقت اس زمانے کے لاکھ ڈیڑھ لاکھ روپئے بتائے جاتے ہیں اس کے زیور سے یعنی آج تو ملینز بھی شاید کم ہو اس لیے تم جب دیکھا تمہارے بدن پر اتنے سونا لگا ہوا ہے تو مجھے وہاں کے حالات یاد آ گئے اور کوئی بات نہیں ہے انشاءاللہ میں بھی اپنے کو سنبھال لوں گا مگر سلام ہو اس نئی نویلی دلہن پر اس نوجوان پاک دامن لڑکی پر کہ وہ اٹھی کونے میں گئی اور سر سے پیر تک جتنے زیور تھے سب اتار دیے اور ایک دوپٹے میں رکھ کر لائیں اور لا کر حضرت کامتی کو دی اپنے شوہر کو کہ اس کو آپ انہیں جگہ وہاں بھجوا دیجیے جن کی یاد آپ کو بے چین کیے گئے یہ عورت کے جذبات کا رخ اگر ٹھیک ہو جائے اگر عورت واقعی ذمہ داری اپنی محسوس کرے تو سچ کہتا ہوں چاہے جتنا معاشرے کا برا حال ہو کایا پلٹ ہو جاتی ہے انقلاب ہو جاتا ہے اور میں یہ بات بہت زور دے کر کہنا چاہتا ہوں کہ عورت کی بھرپور مدد کے بغیر ساری دنیا کے مرد اولیاء اللہ بن جائیں تب بھی وہ چینج نہیں رہا
Mohana says, never mind going very far in history, in recent history, we take the example of Darul Uloom Deoband and the Tabligh Jamaat. Now, we all know and we normally we credit the achievements and many of the benefits of the institutes and the work of Dawood and Tabligh towards Mohana Ilyasab Rahmatullahi, Mohana Qasim Nanutri Rahmatullahi, but we don't realize the role that the wives of these great and illustrious people played with regard to the propagation of Deen. And Maulana makes a very important point. The way he said, the way the woman remains in modesty, away from the gaze of strange men. In a similar manner, it seems that Allah subhanahu wa ta'ala has kept her sacrifice also away from the gazes of people. The wife of Maulana Yasab rahmatullahi alayhi was a very wealthy, you know, woman. She was wealthy in her own way. So when she got married to Mohana Ilyasab Rahmatullahi, Mohana Ilyasab Rahmatullahi initially told her and said, see, my situation is such, I have dedicated my life in the path of Almighty Allah subhanahu wa ta'ala. Mohana Ilyasab Rahmatullahi made tremendous amount of effort and sacrifices. All the time he was in the road, all the time going out to propagate, all the time in Jamaat. Of course, at that time it was new. Today we find that alhamdulillah the work is quite well established. So people come into the masjid, come into localities. There isn't that amount of sacrifice that there was in the initial stages. Maulana used to sacrifice tremendously. So he told his wife, he said, I don't want you to go through difficulty because of me.
Allah.
I won't be able to have the time to be able to spend and to go out and earn a living. And therefore, I'm prepared to give you tara. You go your own way. Allah Ta'ala open up your doors with regard to risk and sustenance, etc. You are a wealthy woman. People will perhaps give you, you will get happiness somewhere else. So Maulana said he saw the place where she went into one corner and whatever type of jewelry she had, whatever type of you know wealth she had because she came from in that particular way, privileged background from the wealthy point of view, from the material point of view. She took everything, she put it in a small, you know, plastic or in a small container or in something where she covered it up, and she came and gave it to my Yasir Rahmatullahi and said, take all of this. All of my wealth, whatever little I can muster, take it and use it in your work. Maulana says, what an important point. He said, the thousands, if not hundreds of thousands of people who have benefited from the work of Tabligh, whose life has changed, who were previously on the wrong path and they came upon the right path, who were previously drinking alcohol and they came upon the right path, just as a share of that reward will go to Maulana Yasir Rahmatullahi, a great portion of that reward will go to to the wife of Hazrat Maulana Yasab Rahmatul Alameen. Maulana further gives example of Maulana Qasim Nanotwi Rahmatul Alameen. Maulana Qasim Nanotwi Rahmatul Alameen, the founder of Darul Deoband, who was, of course, at that time not only established Darul Deoband, but also took up a cause. The cause that he was fighting for the restoration and the preservation of the Ottoman Empire, the Ottoman Khilafat. And the reason why they said at least there is one central government, there is one central Khilafat. So Maulana used to even go out and collect funds to preserve the Ottoman Khilafat. He felt that if the Khilafat falls, there is no central government, is going to be very great tragic consequences upon the Ummah. And of course we are seeing the reality of that in today's time. Nevertheless, when he got married, he didn't want to get married because she was from a very rich family. She was from a very privileged background from the wealth point of view. So when she came and afterwards, you know, normally of course we are all aware that in the initial stages of marriage there is a certain degree of expectation. After the initial formalities of after they got married, while they were sitting and talking between the husband and wife, right in the very beginning, Maulana all of a sudden just became quiet. So she became apprehensive. Why does Maulana, who was sitting and talking, introducing ourselves, and he became completely quiet. And he said he told her that I am fighting and I am collecting funds to be able to preserve the Khilafat. And I go from street to street and I tell people, let us help the Uthmani Khilafat, and I'm seeing you, you know, bedecked completely from head to toe in jewelry, very expensive jewelry. Maulana says in today's time, if you count it, will go maybe hundreds and thousands, you know, rand, because she came from such, and of course we all know that the cultural situation in India, Pakistan, at least previously, was the woman came with a lot of jewelry, especially if she could afford it. And he just kept quiet and he said, I can't reconcile the fact that on one hand I'm making the sacrifice trying to get money to send to the Khilafat, and here you are in such a situation where you have so much jewelry on you. And he just kept quiet, he said, you know, and he just raised his apprehension. And she went in one corner. She took all the jewelry. She put in a cloth and she gave it to Maulana and said, Maulana, take this and use it in your cause. Whatever you are spending your wealth, take it and spend it. Hazrat Maulana says, and this, we just give you an example like that, the whole history is full with regard to the contribution and sacrifice of women. And Maulana says that it is my contention that even, and this, I'm just trying to cut that short, Maulana says if all the men become the greatest of saints, if all the men become the greatest of saints, society won't change until the women also become pious. Because their capacity to change the society is far more greater than the capacity of males to change the society.
میری پیاری قابلت فضل و احترام کی لائق میری بہنوں اور بیٹیوں، میں اس سفر کی اپنی آخری مجلس میں آپ سے یہ ریکویسٹ کرنے کے لیے حاضر ہوا ہوں کہ پلیز 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 اپنے بلند مقام کو پہچانیں. آپ پہچانیں اپنے آپ کو، سب سے پہلے اپنی ذات، اپنا دل، اپنا کیریکٹر، اپنا دماغ، اپنے اعمال اخلاق اچھے کریں، اور امپروو کیجیے، اور امپروو کیجیے، اور امپروو کیجیے. پھر اپنی فیملی کو جنت کا نمونہ بنا دیجیے. اسلام کی بہت بڑی خصوصیات میں سے اور احسانات میں سے یہ ہے کہ اسلام نے جو سکھایا ہے کہ فیملی کو کیسے بناؤ، سدھارو، تو وہ واقعی فیملی جنت کا نمونہ بنتی ہے. خوشیوں کا ماحول گھر میں ہوتا ہے، مسکراہٹیں، محبتیں، وفا، باغدامی، بھائی اور بہنوں میں پیار، ماں باپ اور اولاد کی شفقت، اولاد کا اپنے پیرنٹس کے ساتھ انتہائی ریسپیکٹ اور ادب کا معاملہ، اپنی فیملی کو سب سے زیادہ پریفرنس دیجیے. آپ کے لیے سب سے پہلا میدان گھر ہے. اپنے ان لاز کے ساتھ بہت اچھا سلوک، بہترین برتاؤ. اپنی دولت علی اللہ کو وہ پیار دی گئی کہ لوگ دیکھنے والے یہ سمجھیں کہ یہ شاید ان کی ریئل ڈاٹر ہے. جو آپ ڈاٹر اللہ ہیں تو آپ اپنی مدر اللہ کا کے ساتھ وہ برتاؤ کیجیے جو کوئی بہت اچھی بیٹی اپنی ماں کے ساتھ. گھروں کے اندر بہت ہی محبت کا ماحول ہونا چاہیے. آج کل اس سلسلے میں بھی بہت جمی ہو رہی ہے, بہت جمی ہو رہی ہے. صاحب جناب, اگر ہم ان کی تعداد 1.5 لاکھ بھی مان لیں یا 1,25,000 بھی مان لیں, اس وقت جب اللہ کے رسول دنیا میں موجود تھے, تو میں چیلنج کے ساتھ کہتا ہوں کسی ایک صحابی کے گھر میں کوئی ساس اور بہو کا جھگڑا نہیں. ہنستے مسکراتے رہتے تھے لوگ. یہ اسلام سکھاتا ہے. اسلام صرف نماز پڑھنا نہیں سکھاتا, اسلام ایک گھر کو جنت کا نمونہ بنانا بھی سکھاتا ہے. تو پہلی بات اپنی ذات, اپنا کیریکٹر, دوسری فیملی. یہ دو چیزوں پر میں پہلے زور دینا چاہوں گا, اس کے بعد اگلی بات آپ کو.
مولانا صاحب, انڈرسٹینڈ یور گریٹ پوزیشن اینڈ یور گریٹ رینک وچ اللہ سبحانہ و تعالیٰ ہیز گیون, اینڈ ان دس پرٹیکولر وے آئی جسٹ میک ٹو اسٹارٹنگ پوائنٹ. ون از ریفارم یور سیلف ان ایوری وے, ان یور ڈیمانڈ, ان یور عقیدہ, ان یور کیریکٹر, ان یور کمنگ کلوزر ٹوورڈز مولانا اللہ سبحانہ و تعالیٰ. Even if you are in some way inclined towards deen, then even get better in that. No one's like to stand still. So in this way, even if Allah Ta'ala has given you some inclination, you know, progress, make yourself better in this particular way. Then make your family, one way is such a good word, make your family a namuna, a sample of Jannah, subhanAllah. Your first responsibility is towards your family, and bring about respect, modesty, good conduct, good mannerism, and muhabbat and love within the four walls of the home, and create within your children such a love for humanity, such a love for truth, such a love for good conduct, and you know, create the right type of, you know, love between brothers and sisters. And also, if you are, you know, in your situation with regard to in-laws, and have such a beautiful relationship with them, treat your daughter-in-laws as your own daughter, treat your in-laws as your own parents, and give that whole particular example that people will say that no, she's not dealing with her in-laws, she's dealing with her mother. Oh, with regard to the daughter-in-law, she's not dealing with the daughter-in-law, she's dealing with them the way that she is dealing with her own daughters. Create an atmosphere of love. Mawlana says, what a beautiful point also, he said, let us say with regard to the Sahaba, there were 100,000, 125,000, say 150,000. We don't find in the books of history any type of recorded disputes and tension between in-laws and daughter-in-laws and mother-in-laws. We don't find it because it didn't exist. So this is a situation that although everything was recorded with regard to Islamic history at the time of our beloved Nabi Kareem Sallallahu Alaihi Wasallam, we don't find this phenomenon. So in this regard, first thing, reform ourselves, play a great role in playing and reforming the family.
If قصہ سنانے کا دل چاہ رہا ہے, ایک صحابی تھے بہت پور اور لبرل تھے, مزدوری کرتے تھے دن بھر, اور جو پیسے ملتے تھے وہ گھر میں آتے تھے. مزدوروں کو کبھی کبھی ایسا ہوتا ہے کہ مزدوری نہیں ملتی, تو وہ صحابی بھی دن بھر مزدوری کی تلاش کرتے رہے اور شام کو خالی ہاتھ آئے, کچھ نہیں ملا. گھر پر آ کر پوچھا, بیوی سے کہا کہ بہت بھوک لگی ہے, تھک گیا ہوں, کچھ کھانا کھلا دو. تو بیوی نے کہا کہ میں تو آپ سے پہلے ہی بتا چکی تھی کہ گھر میں ایک بھی دانہ باقی نہیں, میں انتظار کر رہی تھی کہ آپ آئیں گے تو کچھ جمع کر لائیں گے تو پھر میں پکاؤں گی, ابھی تو کچھ ہے ہی نہیں گھر میں. تو شوہر کو ذرا شوق لگ گیا صحابی کو. جب بیوی نے دیکھا کہ شوہر بہت ایک دم سے شوق میں آ گئے, تو بیوی نے کہا, پلیز اس پر ذرا غور کریں, بیوی نے کہا کہ ایک بات میں کہوں, हाँ ज़रूर करें। देखिए आपने कोशिश में कोई कमी नहीं की, यू ट्राई योर बेस्ट, लेकिन अल्लाह की मर्जी आज यही है कि हम दोनों भूखे सो जाएं, और ईमान तो इसी का नाम है कि अल्लाह की मर्जी पर राजी रहो। तो बीवी ने जो ये चंद सेंटेंस बोले तो शौहर का को इतनी खुशी हुई कि अल्लाह मेरे घर में सारा करोड़ों रुपया भरा होता मगर मेरी बीवी इतनी समझदार ना होती तो मैं क्या कर लेता। इतनी समझदार बीवी, इतनी फेथफुल, इतना उसने इंकरेज किया अपने शौहर को। तो उसने कहा, शौहर ने कि अल्लाह तुमको जिता फिर चलो इंशाल्लाह आज ऐसे ही सोते हैं, ये सोच कर ऐसे ही सोते हैं कि अपने अल्लाह की आज मर्जी यही है। नेक्स्ट डे फिर एक मरतबा वो साहबी मजदूरी की तलाश में निकले और सुन्नत के मुताबिक बीवी ने दरवाजे तक आकर रुख्सत किया, मुस्कुराते हुए रुख्सत किया और फी अमानिल्लाह कहकर रुख्सत किया। ये एक सुन्नत है, जब घर का मर्द काम के लिए बाहर जाए तो घर की औरत की जिम्मेदारी है कि वो दरवाजे तक आए, उसको सी ऑफ करे और मुस्कुराते हुए सी ऑफ करे और एक दुआ छोटी सी पढ़कर सी ऑफ करे फी अमानिल्लाह। वाकई इस्लामी तहजीब कितने खूबसूरत है और हम लोग कितने अपने ऊपर जुल्म करने वाले हैं कि हमने इस्लामी तहजीब को छोड़, उसकी वजह से हमारे घरों में टेंशन रहता है, हमारे दिमागों में फ्रस्ट्रेशन रहता है। नेक्स्ट डे भी अल्लाह का काम फैसला कि उन साहबी को कुछ नहीं मिला था, फिर सारी याद वापस आ गई, फिर वही कल की तरह रिपोर्ट किया उन्होंने कि मुझे तो आज भी कोई काम नहीं मिला, तो फिर भूखे सोना पड़ेगा। बीवी ने फिर अपने शौहर को संभाला और कहा, अल्लाह की मर्जी यही है ना, तो इस्लाम तो इसी का नाम है कि अल्लाह की मर्जी के सामने सर झुका ठीक है, मैं खुश हूँ इसलिए आप भी परेशान ना होंगे। अब शौहर को फिर हिम्मत हुई, सोचने लगा कि मैं कितना फॉर्चुनेट हूँ, कितना लकी इंसान, कितनी बेहतरीन बीवी मुझे मिली है। भूखे सो गए दूसरे दिन, तीसरे दिन फिर सुबह को शौहर निकले मजदूरी की तलाश में। लेकिन आज एक काम हुआ, जब शौहर निकल कर फ्यू स्टेप्स घर के बाहर चले गए तो बीवी ने उनको पुकारा कि जरा एक मिनट इधर आइए अबू अब्दुल रहमान, आइए जरा मेरी एक बात सुनिए। वापस आए, पूछा क्या बात है? बीवी ने कहा कि देखिए मैं ये जानती हूँ कि आपको मुझसे कितनी मोहब्बत है और आप हमारा कितना ख्याल रखते हैं, सिर्फ एक रिक्वेस्ट करना चाहती हूँ, अगर अल्लाह न करे आज भी आपको कोई काम ना मिले तो मेरी वजह से आप कोई हराम लुकमा लेकर घर मत आएंगे, हम ऐसे ही सो जाएंगे हराम लुकमा लेकर। यह है औरत, यह है मुसलमान औरत, यह है मोमिन औरत।
मौलाना सेज यू लाइक टू शेयर स्टोरी ऑफ अ सहाबी हु वाज अ लेबर यू नो एंड ऑफ कोर्स इट वाज डिफिकल्ट टाइम्स सो ही वेंट आउट टू लुक फॉर यू नो रिस्क एंड सस्टेनेंस and he didn't get anything, so he came back home and he said, I am very hungry. So the wife said that, you know my situation, I told you before you left, there is absolutely nothing in the house. I was waiting for you to perhaps earn something during the course of your looking out for a job or looking out for some sort of sustenance. And since you have not brought anything, there is nothing that I can cook for you. So, you know, he felt very disappointed, first of all, because he was hungry and he couldn't provide. So the wife said, don't be disappointed. Do not be disappointed. This is Allah subhanahu wa ta'ala's will. Allah ta'ala gives and sometimes Allah subhanahu wa ta'ala withholds. In this particular way, his decision is that he has withheld his sustenance. We are happy with the decision of Allah and we will sleep in this way. The next morning, the husband went away again. And this time when he went, the wife again didn't complain, didn't tell him that perhaps in today's time you are useless, you can't do anything. She went up to the door and she bade him farewell with the best way of saying fi amanillah. That is Islamic etiquette. That when the husband leaves the home and there is dua, fi amanillah, go with the protection and the will of Almighty Allah subhanahu wa ta'ala. The next day it so happened again. This time there was nothing that he brought. He spent the entire day looking for some some form of risk and sustenance, he came back empty-handed. And again, the same thing happened. Again, the wife gave him great amount of assurance. This is the word of Almighty Allah subhanahu wa ta'ala. He thanked Allah subhanahu wa ta'ala for the maturity and the wisdom of his wife, that if she did not have that wisdom and maturity, it would have been so much more difficult upon him. And Maulana makes mention that sometimes the woman who have this type of maturity, they bring about a greater amount of love in the house, that even more than what where the age of people have much. So then the third day, and this is maybe the crux of the whole, you know, lesson, the third day when he went out, this time the woman told him as he was just about to go, in fact, Maulana says he took a few steps and she called him back and said, see, this is the third day you are going, you might be desperate, you might be anxious. And you got love for me and you want to provide for me. She said, in your love for me and wanting to provide, make one thing out of that to make a request. Don't leave the haram back to me. If Allah Ta'ala gives you in a halal way, bring it back. But don't bring haram back to me just because you want to bring something back at home because you didn't bring anything in the last 2 days. And this is the reality of a proper Muslim woman, that she encourages the husband towards halal and towards righteousness and goodness.
بس اب آخر میں میں آپ سے یہ کہنا چاہتا ہوں کہ آپ پلیز اپنے رول کو سمجھیں. مرد عورتوں کی مدد کریں تقوی میں, عورتیں مردوں کو سپورٹ کریں تقوی میں. آپ کی سپورٹ کے بغیر مجھے صاف کہنے دیجیے, اکثر مردوں کے لیے گناہوں سے بچنا, تقوی پر قائم رہنا, حلال پر زور دینا, حرام سے بچنا آپ کی سپورٹ کے بغیر بہت مشکل ہے. اگر آپ کی سپورٹ آ جائے, اگر آپ کی سپورٹ اپنے مردوں کے لیے یہ ہو, دیکھیے کوئی کام شریعت کے خلاف نہیں ہوگا. ہم لوگ سب مل کر ایسی زندگی گزاریں گے کہ یہاں بھی ہم خوشیوں بھری زندگی گزاریں اور مرنے کے بعد آخرت میں بھی خوشیوں بھری زندگی گزاریں. آپ کا بہت بڑا رول ہے, بہت بڑا رول ہے. میں کیسے سمجھاؤں کہ کتنا میجر رول ہے آپ کا. آپ اپنی ذمہ داری اور پوزیشن کو سمجھیے. یہ بلا وجہ نہیں ہے جو اللہ نے کہہ دیا کہ جنت جو ہے وہ ماں کے پیروں کے نیچے ہے. آپ ہی تو ماں بنتی ہیں. اللہ اکبر. آپ اپنی ذمہ داری سمجھیے, ایک نئے سرے سے اپنے گھر کو ایک ماڈل خاندان کی حیثیت سے آپ تربیت کیجیے, ٹرین کیجیے. اللہ تعالیٰ آسان فرمائے, مدد فرمائے. جو ویسٹرن سویلائزیشن ہے اس کو سویلائزیشن کہنا بھی غلط ہے. اس کی آندھیاں چل رہی ہیں دنیا میں. اپنے بچوں کو بچیوں کو ایسا ٹرین کیجیے, ایسی ایجوکیشن دیجیے, ایسی تربیت کیجیے اپنے بچوں کی کہ وہ کسی طرح بھی ڈیویٹ نہ ہوں, ادھر ادھر بہکیں نہ, پوری طرح اسلام پر چلیں. اور پھر آپ کی دعاؤں میں بڑی طاقت ہے, بہت طاقت ہے. قرآن میں عورت کی دعاؤں کا تذکرہ کئی جگہ کیا گیا ہے. امت کے لیے دعائیں کرتی رہی ہے, مسجد اقصیٰ کے لیے دعائیں کی گئی, پوری دنیا کے مظلوم اور کمزور مسلمانوں کے لیے دعا کی گئی. اور آخری بات, یہاں کی جو سوسائٹی ہے آپ کی لوکل, ان کو قریب کیجیے. ان لوکل جو لیڈیز ہیں, گرلز ہیں, یہاں کی جو بلیک آبادی ہے اس کی, ان کو قریب کیجیے, اچھے اخلاق سے پیش آئیے تاکہ وہ اسلام کو اپنا دین سمجھیں. آپ کا بہت بڑا اس میں رول ہو سکتا ہے. امید ہے کہ یہ چند باتیں اللہ کرے آپ کو یاد رہیں اور آپ اس پر سنسیئرلی عمل کریں. اللہ آپ کو سلامت.
Jazakum Allah. Maulana says the last words. He says, I just want you to understand the great role that you have to play. And he says, I would like to say a very important sentence. Without your support, without your cooperation, without your help and assistance, it would be very, very difficult for the men of this ummah to remain on modesty, to remain on iman, to remain on halal, and to remain on righteousness. You have a very great role. I do not know how to explain this particular role to you. You are the very foundation of society. It is for this reason that Allah subhanahu wa ta'ala in our deen has said that our deen has made mention that Jannah lies under the feet of the mother. You are the mothers. Why is Jannah under your feet? Is because of the great role and the great position that you hold. You know, we are aware with regard to the harms of the Western civilization. Mawlana says to call it civilization is an injustice with regard to the way. Allah has given us such a beautiful deen, such a beautiful, manner of life, a way of life, that it will be very unfortunate that we forsake this. And also, keep in mind the dua of the woman. The dua of the woman is very, very powerful. Allah subhanahu wa ta'ala in the Holy Quran, we have found many places. Allah subhanahu wa ta'ala has mentioned the dua of the woman. So make dua for, not only for yourself, for your family, but for the ummah. Mawlana specifically mentioned, he said, make dua for Masjid Aqsa and the people of Palestine and the oppressed people of the world. Also, through the means of your akhlaq, because many a times a woman are the one who interface mostly with the indigenous community, whether it be domestics or other ways. She said, through the means of the akhlaq that Allah subhanahu wa ta'ala has taught us, bring the indigenous people closer towards Islam by your akhlaq and your conduct. And with these few words, Mawlana says, I would like to conclude with one small request to be able to understand the great position that Allah subhanahu wa ta'ala has afforded us.
دعاك يا سبحان الله وبحمده سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين فلا تجعلنا من الخاسرين اللهم اغفر للمسلمين والمسلمات والمؤمنين والمؤمنات الاحياء منهم والاموات الاحياء منهم والاموات الله ہم آپ کے بندے اور آپ کی بندیاں آپ کے حضور میں حاضر ہیں ظاہر میں تو آپ کے بندے ہیں حقیقت میں نہایت گندے ہیں اللہ ہمیں معاف فرما اللہ 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 ہم اقرار کرتے ہیں کہ جتنا موقع آپ نے ہم کو دیا تھا بہت کافی تھا ہم نے اس موقع سے فائدہ نہیں اٹھایا اللہ ہمیں اب بقیہ زندگی میں فائدہ اٹھانے کی توفیق عطا کرنا اللہ ہمیں نیک بنا دیجیے تقوی نصیب فرما دیجیے گناہوں سے پیچھا چھڑا دیجیے اللہ گناہوں سے پیچھا چھڑا دیجیے ہم دنیا میں دیکھتے ہیں کہ چند عورتیں بھی کہیں جل کر آ جاتی ہیں تو لوگ ان کی سفارش پر ان کے احترام میں قتل کا مقدمہ بھی معاف کر دیتے ہیں اللہ آج آپ کی بندیاں یہاں جمع ہیں اپنے کرم سے ان کی آمین کے طفیل ہم سب کی مغفرت کرنا اللہ اس ملک کو امن و سلامتی کا گہوارہ بنا دے اللہ امن و سلامتی کا گہوارہ بنا دے مردوں اور عورتوں کو اللہ دین کی دعوت کا اللہ خوب اہتمام کرنے کی توفیق عطا کرنا اللہ توفیق عطا کرنا جان و مال عزت و آبرو کی حفاظت کرنا ایمان و اسلام کی حفاظت کرنا رب کریم اللہ آپ کے اس کمزور بندے کا یہ سفر کہ آخری مجلس اپنے کرم سے تمام خطاؤں اور قصوروں کو معاف فرما اللہ معاف فرما اللہ معاف فرما اللہ یہاں کے لوگوں نے راحت رسانی مہمان نوازی کا حق ادا کر اللہ میری اوقات سے کہیں زیادہ انہوں نے میرا اکرام کیا اللہ ان کو بہترین جزا عطا فرما دنیا اور آخرت میں بہترین سلا عطا فرما ہم سب کو شکر گزار بنا ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار وصلى الله تعالى على خير خلقه سيدنا محمد وعلى آله وصحبه أجمعين برحمتك يا رب.